प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 12 दिन बाँकी।
यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। लुम्बिनी प्रदेशमा निर्वाचनका लागि भएको सुरक्षा तयारी बारे प्रधानमन्त्री सुशीला कार्कीद्वारा सुरक्षा अधिकारीहरूसँग छलफल। निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने गरी काम गर्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन। सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित निर्वाचन सामग्रीको ढुवानी सम्पन्न। अमेरिकी सर्वोच्च अदालतले विश्वव्यापी आयात शुल्क खारेज गरिदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा 10% नयाँ करको घोषणा। र आहार आरा गोल्ड कपको उपाधि आयोजक सहारा क्लबलाई। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन 21 गति हुने प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ। निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाबारे जानकारी लिन आयोजित प्रदेश स्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिनुभएको बैठकपछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले जानकारी दिनुभयो। यस्तै प्रधानमन्त्री कार्कीले मध्यपश्चिम प्रितना हेडक्वार्टर बुटबुलमा आयोजित प्रदेश स्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो। जिल्ला स्थित सुरक्षा समितिले जिल्लाको चुनौतीको अवस्था पहिचान गरेर त्यसै अनुरूपको सुरक्षा रणनीति बनाएर अघि बढ़न प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएको प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्रमुख जिल्लाधिकारीहरूले प्रदेशका 12 जिल्लामा भएको तयारी र योजना विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको प्रमुख सचिव काप्रीले बताउनुभयो। निर्वाचन आयोगले सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको जनाएको छ। यस्तै बागमती सहित देशका अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम भइरहेको आयोगले जनाएको छ। आयोगले गत माघ 29 गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी शुरू गरेर सुदूरपश्चिम र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र सहित निर्वाचन सामग्री ढुवानी गरेको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीका उम्मेद्वारहरू पनि चुनावी प्रचार प्रसारमा व्यस्त छन्। अघिल्लो चुनावको तुलनामा यसपटक उम्मेद्वारहरूले प्रचार प्रसारको शैली परिवर्तन गर्दै आमसभा, जुलुस, र्याली भन्दा प्रत्यक्ष भेटघाट र घर दैलो अभियानलाई तीव्रता दिएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा उम्मेद्वारहरूले चुनावी प्रचार प्रसारमा तीव्रता दिएका छन्। घर दैलो अभियानमा सक्रिय रहेका राजनैतिक दल र उम्मेद्वारहरूले आफ्ना एजेण्डा सहित मतदाताहरूसँग मत मागिरहेका छन्। परिवर्तित सन्दर्भ, आफ्नो पार्टी नयाँ संकल्प र नेतृत्व सहित चुनावी प्रचार प्रसारमा जुटेको बताउनुहुन्छ कांग्रेस बैतडीका उपसभापति एवं प्रचार प्रसार समिति संयोजक वीर बहादुर विष्ट।
मतदाताका बीचमा जाने, हाम्रा कुराहरू राख्ने, विकास निर्माणदेखि लिएर अहिलेका चाहिँ समसामयिक राजनैतिक कुराहरू र खास गरिकन हामीले चाहिँ ग्रामीण अर्थतन्त्रलाई कसरी चाहिँ केन्द्रमा राख्न सकिन्छ र आर्थिक समृद्धिमा गाउँलाई केन्द्रमा राखिन्छ भन्ने कुराहरू हामीले राखेका छौँ र अहिले मतदाताहरू नेपाली काँग्रेस पार्टी प्रति र उम्मेद्वार प्रति एकदम उत्साहित छन्।
बैतडीमा यो चुनावमा आमसभा भन्दा पनि घर दैलो अभियानबाट मतदाताहरूलाई एजेण्डा सहित आफ्नो पक्षमा मत दिन आग्रह गरिरहेको बताउनुहुन्छ एमाले केन्द्रीय सदस्य गोविन्द गिरी।
घर दैलोमा पुगेका छौँ, टोल टोलमा पुगेका छौँ, मतदाताहरूको घर घरमा पुगेर त्यहाँ उहाँहरूसँग बस्ने, उहाँहरूको चाहिँ समस्या बुझ्ने र हाम्रो एजेन्डाहरू, हाम्रो प्रतिबद्धताहरू, हामीले गरेका कामहरू, हाम्रा उपलब्धिहरू सबै लगेर चाहिँ अहिले त्यहाँ सबै वडा कमिटीहरूमा चाहिँ हामी घर दैलोमै छौँ र त्यस्तो धेरै ठुला कार्यक्रमहरू हामीले आयोजना गरेका छैनौँ, हामीले आमसभाहरू गरेका छैनौँ किनकि आमसभामा एउटा चाहिँ देखाउने भन्दा पनि र जनताहरूको माझमा पुग्न जरुरी छ र अहिले विषम परिस्थिति छ। यो
नेपाली कम्युनिष्ट पार्टीले एकतापछि चुनावी मोर्चा होमिएको जनाएको छ। धेरै कम्युनिष्ट शक्तिहरू मिलेर बनेको पार्टी हुनाले आफूहरू आफ्ना प्रतिबद्धता सहित प्रचार प्रसारमा जुटिरहेको बताउनुहुन्छ नेकपाका केन्द्रीय सदस्य शंकर भण्डारी।
बारेमा प्रचार प्रसार गर्ने मतहरू संकलन गर्ने जनतासँग आह्वान गर्ने लगायतका कुराहरू गरिरहेका छौँ। हामी हाम्रो स्पष्ट घोषणा पत्रका साथ जनताको बीचमा उभिएका छौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले आफ्नो पक्षमा चुनावी माहौल रहेको बताएको छ। घर दैलो अभियानमा पार्टीको एजेण्डा सहित मत मागिरहेको बताउनुहुन्छ रासोपा सुदूरपश्चिम प्रदेश संस्थापक महामन्त्री भोजराज जोशी।
समिति खटिएको छ, पालिका स्तरबाट पालिका समिति पनि चुनावी प्रचार प्रसारमा होमिएको छ भने जिल्ला स्तरबाट पनि हामी दुई तीनवटा टिमहरू बनाएर चाहिँ हामी चुनावी प्रचार प्रसारमा लागेको अवस्था छ। जनताको पनि जनोत्साह एकदमै राम्रो छ।
संवैधानिक राजतन्त्र, धर्म सापेक्ष राष्ट्र, शासकीय स्वरूपमा केही परिवर्तन र सुशासनको नारा सहित घर दैलो अभियानमा जुटेको बताउनुहुन्छ रापरपा बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्ट।
जनतासित हात जोडेर गाउँ गाउँ घर घर बस्ती बस्तीमा गइरहेछौँ। देशको परिस्थितिबाट निकास दिनका लागि रापरपालाई मत मागिरहेछौ। धर्म संस्कृति सनातनका लागि मत मागिरहेछौ।
यस्तै चुनाव नजिक आएका बेला पहिलो पटक चुनाव लडिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले पनि घर दैलो अभियान सञ्चालन गरिरहेको छ। बैतडीमा एकजना स्वतन्त्र सहित एघार जना चुनावी मैदानमा रहेका छन्। गोविन्द पन्त, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, बैतडी।
केन्द्रीय सुरक्षा समितिको बैठकमा मुलुकको समसामयिक विषय शान्ति सुरक्षा र निर्वाचन सम्बन्धी विषयवस्तुमा छलफल भएको छ। केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा भएको बैठकमा विशेष गरी तराई मधेसमा देखिएको समस्या समाधानका साथै निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिनुभयो। बैठकमा रौतहटमा सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह गर्ने र शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने पनि निर्णय भएको प्रवक्ता काफ्ले बताउनुभयो। बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूले शान्ति सुरक्षा र निर्वाचन सम्बन्धी विषयमा जानकारी गराउनु भएको थियो। जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा आज अपरान्ह एक बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। गौर नगरपालिका छ सबगडा गाउँमा आज बिहान दुई पक्षबीच पुनः झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। गौर नगरपालिकाको पूर्वमा मुडबलवा केट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरिएको हो। गत बिहिबार राति करिब पौने दस बजे गौर नगरपालिका छ सबगडामा विवाहको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयमा दुई पक्ष बीच शुरू भएको विवाद झडपमा परिणत भएपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस बहुभाषिक शिक्षामा युवाको आवाज भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारी प्रवर्धन गर्ने उद्देश्यका साथ सन् 2000 संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को महासभाको आह्वानमा हरेक वर्ष फेब्रुअरी 21 मनाइन्छ। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। तनहुँको भीमात नगरपालिका 5 स्थित वानटाङ खोलामा पक्की पुल निर्माण शुरू भएको छ। 23,07,00,000 रूपियाँको लागतमा 130 मिटर लम्बाईको पुल निर्माण शुरू भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनु भएको विश्वव्यापी आयात शुल्क अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि ट्रम्पले नयाँ 10% करको घोषणा गर्नुभएको छ। न्यायाधीशहरूले व्हाइट हाउसले गत वर्ष घोषणा गरेका अधिकांश ट्यारिफ अवैध ठहर गर्दै ट्रम्पले आफ्नो अधिकार हद पार गरेको ठहर गर्नुभएको थियो। यो आदेशलाई अमेरिकी व्यवसायी र नयाँ आयात शुल्क विरूद्ध अदालत पुगेका अमेरिकी राज्यहरूको जीतका रूपमा चर्चा गरिएको छ। यसले नयाँ कर बापत जम्मा भएको अरबौं डलर फिर्ता हुने बाटो पनि खोल्नेछ। ट्यारिफलाई निरन्तरता दिन अब अरू कानूनको सहारा लिन सकिने पनि अमेरिकी राष्ट्रपतिले बताउनु भएको छ। गत वर्ष मेक्सिकोलाई लक्षित गर्दै लागू गर्न शुरू गरिएको ट्यारिफ पछि क्यानाडा, चीन सहित दर्जनौं अमेरिकी व्यापारिक साझेदार देशहरूबाट आयात हुने सामग्रीमा विस्तार गरिएको थियो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको सात महिनामा नेपालबाट 1,68,14,58,00,000 रुपियाँ बराबरका विभिन्न वस्तुहरू निर्यात भएका छन्। यस अवधिमा नेपालले 12,91,63,20,00,000 बराबरको वैदेशिक व्यापार गरेको छ। समीक्षा अवधिमा 11,23,48,62,00,000 रुपियाँ बराबरको आयात नेपालले गरेको भन्सार विभागले जनाएको छ। आयात र निर्यातको अनुपात हेर्दा यस अवधिमा नेपालले 9,55,34,00,000 रूपियाँ बराबरको व्यापार घाटा बेहोरेको छ। सात महिनामा छिमेकी मुलुक भारतबाट 6,29,29,59,00,000 आयात भएको छ भने नेपालले भारततर्फ 1,37,51,74,00,000 रूपियाँ बराबरको निर्यात गरेको छ। यस अवधिमा भारतसँग मात्र नेपालको 4,91,77,51,00,000 रूपियाँ बराबरको व्यापार घाटा देखिएको छ। यस अवधिमा छिमेकी चीनबाट 2,35,38,23,00,000 रूपियाँ बराबरका विभिन्न माल वस्तुहरू आयात हुँदा चीनतर्फ नेपालले 90,01,00,000 रूपियाँ बराबरको मात्र निर्यात गरेको छ। चीनसँग नेपालको व्यापार घाटा 2,34,48,22,00,000 रूपियाँ बराबर देखिएको छ। भन्सार विभाग अनुसार यस अवधिमा डिजल, पेट्रोल र खाना पकाउने ग्यासको आयात नेपालमा बढ़ी भएको छ भने नेपालबाट बढ़ी निर्यात भएका वस्तुहरूमा सोयाबीन तेल, अलैंची, सूर्यमुखी तेल, कार्पेट लगायत रहेका छन्। भारतको राजधानी नयाँ दिल्लीमा दोस्रो भारत नेपाल व्यापार महोत्सव शुक्रबारबाट शुरू भएको छ। महोत्सवलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भारत नेपाल आर्थिक सहकारीलाई थप सहज एवं प्रेरणामुखी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष ढकालले नेपाल भारत बीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्न दुवै सरकारहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा अध्यक्ष ढकालले नेपाल जल विद्युतमा समृद्ध रहेको र भारततर्फ विद्युत निर्यात शुरू भइसकेको जानकारी गराउँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने उल्लेख गर्नुभएको महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। क्यानाडाको ओटावा स्थित नेपाली दूतावासले टोरन्टोमा हालै नेपाल प्रवर्धनात्मक कार्यक्रम नेपाल साँझ नेपाल इभिनिङ आयोजना गरेको छ। नेपाली दूतावासले नेपाल पर्यटन बोर्ड संघको समन्वयमा नेपाल र क्यानाडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरू बीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। नेपाल पर्चुगल द्विपक्षीय परामर्श संयन्त्र बीसीएमको पहिलो बैठक पर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ। लिस्बन स्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि लगायतका विषयहरूमा सहकार्य गर्ने सहमति भएको छ। बैठकमा नेपाल पर्चुगल बीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै साझा चासो, आपसी हित, थप सहकार्य, सहयोग अभिवृद्धि बारे गहन छलफल र परामर्श भएको पर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिनुभयो।
पच्चीसौं संस्करणको आहारा गोल्ड कप उपाधि आयोजक सहारा क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सहाराले ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई 2-0 गोलले हरायो। आयोजक सहाराले 12 वर्षपछि उपाधि उचालेको हो। उपाधि सहित सहाराले 14,01,000 रूपियाँ पुरस्कार पायो भने उपविजेता जावलाखेलले 7,00,000 रूपियाँ प्राप्त गर्यो। सहारालाई उपाधि दिलाउन कप्तान सुशील लामाको योगदान महत्वपूर्ण रह्यो। 25 मिनटमा सुशील लामाले हानेको कर्नर बललाई मुकुन्द कुमार न्यूरेले हेड मार्फत गोलमा परिणत गरेको थियो। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाड़ी र उदयमान खेलाड़ी सहारा क्लबका मुकुन्द कुमार न्यूरे घोषित भए। उनले इलेक्ट्रिक स्कूटर प्राप्त गरे। प्रतियोगितामा 3 विदेशी सहित 12 टोलीले प्रतिस्पर्धा गरेका थिए। विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले जय ट्रफी क्रिकेट प्रतियोगितामा शनिबार जीत हात पारेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले साविक विजेता नेपाल पुलिस क्लबलाई 9 विकेटले हरायो। यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई 8 विकेटले हरायो। आर्मीका स्पिनरले 9 विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले 88 रन मात्र बनाएर 41 रनको अग्रताका साथ आर्मीलाई 42 रनको लक्ष्य दिएको थियो। कुशल मल्लले विजयी चौका प्रहार गर्दै अभिजित 42 रन बनाए। इमरान शेख एक रनमा नै आउट भए। यस्तै बागमतीलाई पराजित गर्ने क्रममा एपीएफका बलर इर्शाद अहमदले 5 विकेट र ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाए। मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा बागमतीले दिएको 137 रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा 2 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। एपीएफका कप्तान रोहित 56 रनमा अभिजित रहे भने आसिफ शेख 59 रनमा आउट भए। धरानमा सम्पन्न 14 धरान 10K रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी श्रेष्ठले जितेकी छिन्। धरान 10 किलोमिटर 10K प्रतियोगितामा रावतले 31 मिनट 51 सेकेण्डमा दौड़ पूरा गरेका छन् भने श्रेष्ठले 37 मिनट 37 सेकेण्डमा पूरा गरेकी हुन्। दुवैलाई 60,000 पुरस्कार प्रदान गरिएको छ। पुरूषतर्फ जुलियस मर्क्युरीले 31 मिनट 58 सेकेण्डमा दौड़ पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा महिलातर्फ पुष्प शर्माले 41 मिनट 44 सेकेण्डमा सो दूरी पार गरेकी हुन्। उपविजेता दुवैलाई पुरस्कार स्वरूप 40,000 प्रदान गरिएको छ। त्यसै गरी अमीर लिम्बु 32 मिनट 50 सेकेण्ड र प्रिया छेत्री 42 मिनट 3 सेकेण्डमा दौड़ पूरा गर्दै तेस्रो भएसँगै 30,000 प्राप्त गरे।
आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लुम्बिनी प्रदेशमा निर्वाचनका लागि भएको सुरक्षा तयारी बारे प्रधानमन्त्री सुशीला कार्कीद्वारा सुरक्षा अधिकारीहरूसँग छलफल। निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने गरी काम गर्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन। सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित निर्वाचन सामग्रीको ढुवानी सम्पन्न। अमेरिकी सर्वोच्च अदालतले विश्वव्यापी आयात शुल्क खारेज गरिदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा 10% नयाँ करको घोषणा। र आहारा गोल्ड कपको उपाधि आयोजक सहारा क्लबलाई। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।